نحمده ونصلي على رسوله الكريم، أما بعد. محترم دوستو، بزرگوار بھائیو، دنیا ذمہ داریوں کے پورا کرنے کی جگہ ہے اور آخرت میں اپنے ذمہ داریوں کا حساب دینا ہے ہر ایک کو. جو اپنی ذمہ داریوں کو نبھا کر دنیا سے جائے گا وہ آخرت میں اس کا بدلہ پائے گا، اور جس نے اپنی ذمہ داری کو پورا کرنے میں کوتاہی کی ہوگی اسے اللہ کے سامنے جواب دینا ہوگا. علماء کرام جو ہے یہ امت کے مقتدا ہیں اور ان پر ایک بہت بڑی ذمہ داری ہے، اور ذمہ داری یہ ہے کہ علماء جو ہیں امت کی صحیح رہبری کر کے امت کو اپنی صحیح زندگی کی طرف لانے کی محنت اور کوشش کریں اور فکر کریں کہ امت مسلمہ جو ہے وہ اپنی زندگی کے مقصد کو سمجھ کر، پہچان کر، اپنے آپ کو اس مقصد کے پورا کرنے میں لگانے والی بنے. یہ علماء امت کی ذمہ داری ہے. امت مسلمہ جو ہے جب یہ اپنے مقصد پر واقعی رہے گی، اللہ تعالیٰ کے وعدے پورے ہوں گے، اللہ تعالیٰ شان و دنیا میں انہیں عزت دے گا، سربلندی دے گا، اللہ کی طرف سے اس کی حفاظت کا فیصلہ ہوگا. دنیا کی قوموں کے لیے یہ امت رہبر بن کر، یہ امت جو ہے میرے دوستو قوموں کے لیے ہدایت کا ذریعہ بنے گی. اور جب یہ امت اپنے مقصد کو چھوڑے گی تو پھر یہ امت دنیا میں ذلت کی کھاٹ اترے گی. عمر فاروق رضی اللہ تعالیٰ عنہ نے بیت المقدس کے فتح کے موقع پر صحابہ کے سامنے جو خطاب فرمایا تھا وہ یہی فرمایا تھا، نحن کن اذل الناس اعزنا اللہ بالاسلام. ہم دنیا میں سب سے زیادہ ذلیل تھے، اللہ نے دین اسلام کے ذریعے ہمیں عزت دی دنیا میں. لو نطلب العزت بغیر ما اعزنا اللہ اذلنا اللہ. اگر ہم عزت کو اسلام کو چھوڑ کر کسی اور راستے سے عزت حاصل کرنا چاہیں گے تو اللہ ہمیں ذلیل کر دے گا. لو نطلب العزت بغیر ما اعزنا اللہ اذلنا اللہ. اللہ کے عزت کے دینے کا ضابطہ اسلام ہے. حدیث پاک میں آتا ان اللہ یرفع بهذا الكتاب اقواما ويضع به اخرین. قرآن پاک کے فضائل میں جو حضرت شیخ نے فضائل قرآن میں حدیث بیان کی ہے، اس میں یہ حدیث ہے، ان اللہ یرفع بهذا الكتاب اقواما. اللہ تعالیٰ اس قرآن پاک کے ذریعے اور کلام پاک کے ذریعے بہت سی قوموں کو دنیا میں عزت دے گا. وہ کون ہیں؟ وہی ہے جو ایمان لانے والے ہیں اللہ پر، اللہ کے نبی کر، کلام اللہ پر، کلام اللہ کی خبروں پر جو یقین و ایمان لانے والے ہیں اور اس کے مطابق اپنی زندگی گزارنے والے ہیں، انہیں اللہ تعالیٰ عزت دے گا. وَيَدْعُو بِهِ آخَرِينَ. اور جو ان اس پر ایمان نہیں لائیں گے اور اس کے مطابق زندگی نہیں گزاریں گے اللہ انہیں ذلیل کرے گا. وَيَدْعُو بِآخَرِينَ. تو دنیا میں بے ایمان اور کافر اور مشرکین، یہود و نصارہ کی ذلت کا ضابطہ یہ ہے کہ یہ مسلمان جو ہے یہ اپنے مقصد پر آئے. جب ایمان والوں کو عزت ملے گی تو پھر بے ایمان کو ذلت ہونا لازمی ہے. حدیث کی جو آپ سبق کو دیکھیے گا، سیاق سبق کو، تو یہی آپ کے سوچ میں آئے گا، ان اللہ یرفع بهذا الكتاب اقواما. لیکن کب کب؟ جب یہ اپنے مقصد پر ہوگی تب. اور جب یہ امت اپنے مقصد پر ہوگی اور اس کو جب عزت دی جائے گی تو اور جتنے بھی قومیں ہیں وہ تمام کے تمام ذلت کی طرف جائیں گے. وَيَضَعُ بِآخَرِينَ. آج مسلمان نے اپنے راستے اور اپنی ذمہ داری کو چھوڑ کر اللہ نے جس دین اسلام کے اندر اس کو عزت دی تھی وہ چھوڑ کر دنیا کی مادی چیزوں سے عزت حاصل کرنے کے راستے اختیار کیے، پیٹرول، اور میرے دوستو دنیا کی یہ ظاہری زیب و زینت جس سے اللہ نے قرآن پاک میں دو جگہ اپنے پیارے نبی کو فرمایا ہے، لا تمدن عینیک الی ما متعنا بہ ازواجا منہم زہرۃ الحیات الدنیا لنفتنہم فیہ، کہ پیارے نبی صلی اللہ علیہ وسلم دنیا کے لوگوں کے لیے، ان بیمانوں کے لیے دنیا میں جو زیب و زینت کے نقشے اللہ نے پھیلا رکھے ہیں اور ان کو دے رکھے ہیں، حضور پاک علیہ الصلوۃ والسلام کے زمانے میں دنیا میں دو بڑی بڑی طاقتیں تھیں، ایک بیدوس روم اور ایک فارس، جن کے پاس دنیا کی تمام زیب و زینت کے نقشے تھے، مال، پیسے، کوڑیاں، ٹھیکرے اور دنیا کی راحت و آرام کے نقشے، یہ سب انہیں کو اللہ نے دے رکھے تھے. اللہ نے اپنے کلام اپنے 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 پیارے حبیب صلی اللہ علیہ وسلم سے فرمایا کہ ان کی دنیا کی زیب و زینت اور راحت و آرام کے نقشوں کی طرف آپ آنکھ اٹھا کر بھی مت دیکھیے. انہیں تو دیکھنے کے قابل بھی نہیں ہے، اس کی طرف نظر بھی اٹھائیے، طرف تو باقی بات ہے. لا تمدن عینیک الی ما متعنا بہ ازواجا منہم، آپ لوگ تو ماشاء اللہ، آپ کا تو ابھی علم بھی میرے دوست بالکل تازہ تازہ ہے، کتابیں پڑھتے رہتے ہوں گے، مطالعہ کرتے ہوں گے، ذرا تفسیر کی کتابیں اٹھا کر دیکھ لیجئے گا کہ ہاں لا تنظرنا نہیں کہا، لا تمدن کہا ہے، کیوں کہا ہے، کیا بات ہے، یہ سب آپ تحقیق کیجئے. لا تمدن عینیک الی ما متعنا بہ ازواجا منہم، قسم قسم کی جو زینت کے نقشے، مال، پیسے، کوڑیاں، ٹھیکرے، راحت و آرام کے نقشے، گاڑیاں، ہوائی جہاز اور جو بھی میرے دوست ہیلی کاپٹر، جو کچھ دے رکھا ہے، ہاں لنفت لہم فی، اس لیے کہ ہم اس دنیا کی ظاہر نقش کی چیزیں اور دنیا کی مادی چیزیں دے کر ہم انہیں آزمانا چاہتے ہیں اور فتنے میں ڈالنے چاہتے ہیں، تاکہ دنیا کی رنگریلیوں میں مست ہو کر خدا کی نافرمانی کر کے مریں اور آخرت میں ان کو ہم عذاب دیں. لا تمدن عینیک الی ما متعنا بہ، متعنا قرآن کہہ رہا ہے، فائدہ اٹھانے کی چیز ہے، اور وہاں لکھا ہے متا، متا اس کپڑے کو کہتے ہیں جو باورچی لوگ کھانا پکاتے ہوئے کھانے پکانے کے برتنوں کو صاف کرنے رکھتے ہیں، جہاں یہ جو کھانا پکانے طباخ ہوتے ہیں وہاں وہ جب سب چیزیں منگاتے ہیں سب چیزوں میں ایک صافی برتن، صافی کہتے ہیں اس کے لوگ، صافی، وہ زیادہ قیمت کی چیز نہیں ہوتی، معمولی قیمت کا کپڑا ہوتا ہے، وہ اپنے ہاتھ میں رکھا کرتے ہیں، جب کھانا پکاتے ہیں چمچے پکڑتے ہیں تو اس کو صاف اسے کرتے رہتے ہیں. ایک تو تفسیر یہ ہے، اور ایک مورخ نے تحقیق کرتے کرتے عرب کے دیہاتوں میں جا جا کر اس متا کی تحقیق کرنے کے لیے گئے کہ یہ لوگ متا کس کو کہتے ہیں، تو ایک دیہات میں وما حاضر حیات دنیا الا متاع الغرور، قرآن متاع الغرور کہہ رہا ہے قرآن، تو یہ متاع کیا چیز ہے، تو انہوں نے وہاں جا کر ایک دیہات میں پہنچے، اور ایک دیہات میں پہنچنے کے بعد ایک بڑی بی نے کسی بچی سے کہا جی متاع، او اس متاع کو باہر پھینک دو، تو وہ جو متا جو کہتے ہیں وہ حیض کے کپڑے کو کہتے ہیں، حیض کا کپڑا جو ہے جب سوکھ جاتا ہے تو وہ چمڑے کی طرح کڑک ہو جاتا ہے، اور کتا اسے کھانے کی چیز سمجھ کر اسے دھوکا کھاتا ہے، کہ یہ تو متاع الغرور ہے، دھوکے کا سامان ہے دنیا، تو تو لا تمدن عينيك الى ما متعنا به ازواجا منهم زهره الحياه الدنيا لنفتنهم فيه ورزق ربك خير وابقى. اب قرآن یہاں لا کے کرتا ہے کہ یہ دنیا کے مقابلے میں جو آخرت کی ابدی زندگی میں اللہ نے اپنے بندوں کے لیے جو جو چیزیں تیار فرمائی ہیں وہ بہت بہتر ہے اور ہمیشہ رہنے والی ہے. ہاں اور ایک جگہ قرآن کیا لا تمدن عینیک الی ما متعنا بہ ازواج منہ ولا تحزن علیہم واخفض جناحک للمؤمنین. کیا آپ اس دنیا کی ظاہر اور نقش و نگار اور زینت کی چیزوں کو دیکھے بھی مت, اس پر نظر مت اٹھائیے. ہاں اور ان اور اور یہ جو بے ایمان آپ کی بات کو نہیں قبول کر رہے اور ایمان نہیں لا رہے تو آپ اس پر غم بھی مت کیجئے. اور آپ تو اپنے آپ کو اب مومنین کے سامنے تواضع کے ساتھ رکھیے. وقف جناحک للمومنین, یہ ہم کو بھی تعلیم ہے, ہم مولویوں کو, ہم علماء کو. جو میرے دوستو قدم قدم پر عوام پر غصہ کرتے ہیں, تمہیں ہو جانو ہم سے. ہماری عوام جو استفادہ نہیں کر رہے, ہمارے قریب نہیں آ رہے ہیں, اس کی ایک وجہ یہ بھی ہے کہ عمر صاحب کیا غصہ دے جائے. اچھا ہمارا غصہ ہونے کی وجہ دوسری ہوتی ہے. ہاں جو گھڑا بھرا ہو کبھی چھلکتا, بولو چھلکتا نہیں وہ, اور جو گھڑا خالی ہو وہ چھلکتا ہے. اس لیے اپنے بزرگوں کو آپ دیکھیے کہ ہمارے بزرگوں کے پاس علم ہے اور علم کی حقیقت ہے تو ان کو ان کے پاس غصہ نہیں ہوتا. ہاں خالی گھڑو چھلکے گھڑو خالی چنا واگے گھڑا, یہ گجراتی میں کہوت ہے. جو چنے خالی ہوتے ہیں نا وہ بچتے بہت ہیں, اور گھڑا جب خالی ہوتا تو چھلکتا بہت ہے. تو ہمارا حال بھی یہ ہوتا ہے, ہم علم سے بھی کورے عمل سے بھی کورے تو ہم میرے دوستو چھلکتے بہت ہیں تھوڑی تھوڑی بات میں. اس لیے ہمارا حال بھی یہی ہے, ذرا پیسے ہم زیادہ آئے تو پھر ہمارے کپڑے مفتے چشمے وغیرہ سے بدل جاتے ہیں, یہ بھی چھلکنا ہی ہے. ساتھ کی ہماری زندگی باقی نہیں رہتی. ہاں مدرسے کے زمانے میں بھی ابا نے پیسے بھیجے نہیں بھیجے, منگاتے ہیں چشمہ لاؤ, اسے چشموں چشمہ تو ہے لیکن اس نے دیکھا ہے کہ ایک ہی ماشاء اللہ فریم بہت زوردار ہے تو مجھے بھی فجوردار چشمہ چاہیے. ہاں ابا کی کمر میں سب ہوتا ہے, زندگی کا مقصد ہمارے سامنے نہیں ہے. تو یہاں قرآن یہ کہہ رہا ہے کہ یہ دنیا اور دنیا کی چیزیں تو قابل التفات بھی نہیں ہے, اس کی طرف آپ نظر بھی مت اٹھائیے. لیکن آج امت مسلمہ کا حال یہ ہے, اس نے سب کچھ عزت اور ترقی سمجھی اسی دنیا کی زیب و زینت کے نقشوں میں. اس آپ دیکھیے اسلامی ملک میں جا کے دیکھیے, ہاں مکہ مدینہ کو دیکھیے انہوں نے کیسے بنایا ہے. ہاں حضرت محمد صلی اللہ علیہ وسلم فرمایا کرتے تھے کہ دشمن یہ چاہتا ہے کہ ہمارے مکہ مدینہ کو پیرس بنائے, نیو یارک بناوے, اور ہم یہ کوشش کریں کہ ان کا پیرس اور ان کا نیو یارک یا مکہ مدینہ جیسا بنے وہ سادہ زندگی, اللہ کے نبی کی زمانے کی زندگیاں جس میں سادگی تھی, جس میں اخلاق تھے, جن میں انسانوں میں انسانیت کی تمام صفات تھیں, جہاں غریب پروری تھی, جہاں اللہ کے حکم والی زندگی تھی, کہ ہم اس بات کی کوشش کریں. ہاں ان کا پیرس اور لندن یہ مکہ مدینہ جیسے ہو جائے. تو یہ دشمنوں کی میرے دوستو پلاننگ تھی, اور جس پلاننگ میں وہ کامیاب ہو گیا. کیوں کہ مسلمان کے پاس پیٹرول آیا और उस पेट्रोल के आने पर उसने अपने उस पेट्रोल के माल को मेरे दोस्तों दुनिया में इस्लाम और मुसलमानों की फलाह बहबूदी में खर्च करने के बजाय इन्होंने इन दुश्मनों की जो मैंने तो प्लानिंग थी उसी के ताबे होकर अपने माल को उसी में लगाया और आज हमारा मक्का और मदीना वो मेरे दोस्तों लंदन और तमाम पेरिस से आगे बढ़ गया और अभी वही चालू है। इसलिए कि दुश्मन इस बात को समझता था कि मक्का और मदीना में जो जिंदगी होगी वो पूरी दुनिया में बगैर मेहनत के चली जाएगी। दुश्मन इस बात को समझता था कि पूरी दुनिया से हज के उन्वान पर मक्का मदीना में मुसलमान आएगा, यहां जो जिंदगी होगी वो लेकर जाएगा और जो हम चाहते हैं वो दुनिया में फैल जाएगा, हमें पूरी दुनिया में जाने की जरूरत नहीं है। आप देखिए जो चीज वहां आई यहां आई। फिर हमारे भाई फजल के एक मतलब फरमाते थे कि मैं एक मतलब अहमदाबाद में गया तो एक शाही जमाने की कोई मस्जिद वहाँ आबादी के बाहर थी, वहाँ जाकर मैंने देखा तो एक मुसलमान रेडियो लेकर बजा रहा था। तो मैंने जाकर उसे कहा कि भाई तू है मस्जिद में रेडियो बजाता है, कहिए तो मैं तो मक्का से लाया हूँ। लोग ये कि तो मक्का मदीना में सब होता है ना, आप यहाँ भी आने वाले हाजू के मुसलमान से यार ये सब क्या करते हो, वहां सब है ना, कई भी से वहां है वहां सब देख के वहां है ना। हजरत मौलाना यूसुफ दौलत कहते थे दुश्मन एक चीज को दुनिया में चलाना चाहता है तो 70 साल 60 और 70 साल पहले उसकी तमाम प्लानिंग बनाता है और उस प्लानिंग के मातहत वो मेहनत करता है और 70 साल में अपने मकसद पर पहुंच जाता है। वो यही हुआ है। हाँ यही हुआ है। आज पूरी दुनिया में बरसर इख्तदार वो तबका है जिसको लोग कहते हैं एजुकेटेड, वो बरसर इख्तदार है और जितने मेरे दोस्तों इस लाइन के लोग हैं उनकी तरबियत वहीं हुई है। आज मेरे दोस्तों जितने इस्लामी ममालिक की फौजें हैं, फौजों के कर्नल हैं, वहाँ के मेरे दोस्तों वहाँ की स्कूलों के जितने सरबरा हैं, ये जितने भी हैं अगर उनको आप देखोगे तो उनकी तरबियत वहीं हुई है। और दुश्मन ने इस मुसलमान के साथ जो धोखाबाजी जो ये की है कि दुश्मन ने हमारे अज़ीज़ मौलाना फरमाया करते रहमतुल्लाह अलैह कि दुश्मन ने दो लाइन से इस मुसलमान पर मेहनत की है, एक तारीख इल्म में तारीख की लाइन और अमल की लाइन, दो इल्मी और अमली, ये दो लाइन से उम्मत पर इस दुश्मन ने मेहनत की है। इसलिए वो जानता था कि जब ये मुसलमान अपनी अमली जिंदगी को खो देगा तो फिर इस पर जो कुछ करना हमारे लिए आसान है। हाँ, और एक मुसलमानों की फिक्री इत्तेदाद को लाने के लिए उन्होंने तारीख के लाइन से मेरे दोस्त दुनिया में मेहनत की। और फरमाते थे कि इस्लामी तारीख को इन्होंने मुसलमानों के सामने बदलने के लिए ये बात की कि ये तारीख तबरी, ये तमाम तारीखें तो बहुत बड़ी बड़ी हैं, बड़े बड़े दफातर में हैं, इसको पढ़ना बहुत मुश्किल है, हम तुम्हें इसे मुख्तसर करके देते हैं। तो इन्होंने इस्लामी तारीख को मुख्तसर किया और मुख्तसर करने में ये रास्ता इख्तियार किया कि सहाबा की तारीख में जितनी रूहानियत की लाइन की बातें थी जिस पर अल्लाह की मदद आया करती थी, उस रूहानी लाइन की हर चीज को वहां से हज कर दिया। खालिद इब्न वलीद रज़ी अल्लाह तआला अन्हु का वाकया बयान जरूर किया तारीख में, लेकिन खालिद इब्न वलीद दुश्मन पर गालिब आते क्यों आते थे इसलिए कि खालिद बिन वलीद पहलवान थे। खालिद बिन वलीद का घोड़ा ऐसा था, उनकी तलवार ऐसी थी। खालिद बिन वलीद का ईमान कैसा था, तकवा कैसा था, अल्लाह का ताल्लुक कैसा था, अखलाक कैसे थे, वो सब हज कर दिए। तो इस्लामी तारीख में से जो ईमानियत और रूहानियत की लाइनें थी सहाबा की जिंदगी में जो थी, वो सब हज की, उसे मुख्तसर किया। हजरत फरमाते थे उस मुख्तसर तारीख का उर्दू में तर्जुमा जिसने किया, वो मुझे पता है कि उसका नाम, उसने तर्जुमा किया है। और फिर उस तारीख को स्कूलों में दाखिल किया गया। और फिर एक दूसरी बात ही समझाई गई, आज के दौर वो ऊंट और घोड़े का दौर, तलवार का दौर नहीं है, आज का दौर तो रॉकेट का दौर है, आज का दौर तो नई 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 तरक्याती चीजें हैं। और वो तुम्हारे मुल्क में नहीं, हमारे मुल्क में, हमारे मुल्क में इसको सीखने के लिए आओ। इस तालीम को लेने हमारे मुल्क में आओ। चुनाचे दुनिया के तमाम मुल्कों से इन्होंने मुसलमानों के, और उन मुल्कों में जो जाएंगे वो तो इस्तेदाद वाले जाएंगे, ऐसे थोड़े जाएंगे डोबे सब। तो स्कूलों कॉलेजों में से इस्तेदाद वाले बच्चों को इसे अपने मुल्कों में ले गया पढ़ाने की बुनियाद पर, कि ये मजीद तालीम हासिल करने हमारे पास आए। और वहां ले जाकर उसने उन्हें दो चार घंटे तालीम दी और बाकी तमाम वक्त इनके इनके वॉश करने में, इनके दिमागों को वॉश करने में और अपनी बात को उनको उनके उनको उनके दिल में उतारने में मेहनत की। और वहाँ की बिगड़ी हुई माशरत में इनको रखकर इनके अखलाक, इनकी जिंदगी को बिगाड़ा और इन्हें बना तैयार करके और अपनी अपनी फिक्र देकर फिर इन्होंने उस मुल्कों में भेजा। और वहां की डिग्री वाला तो अब वही यहाँ आकर वजीर तालीम बना, वही आकर अपने मुल्क में वजीर तालीम बना, वही वहां अगर अपनी फौज का कर्नल बना, जर्नल बना, और निजाम पर, पूरे निजाम पर अपने आदमियों को उसने निकल लिया। हजरत जी फरमाते रहमतुल्लाह अलैह कि ये मुसलमान की मिसाल तो बंदर नचाने की है, रस्सी किसी और एक के हाथ में है, वो जैसे नचाता वो नाचता है। या आजकल जितने सरबराह में दोस्तों इस्लामी मुल्कों में, आप क्यों सोचिए आखिर इस हद तक कहां पहुंच गए, वो कैसे पहुंचे। इकबाल मरहूम ने पड़ोस के मुल्क में एक डिग्री लेकर लंदन से वापस लौटा तो उसे चाय के ऊपर बुलाया और उससे अपनी बातचीत की, क्या है आइंदा, क्या आपका ख्याल है, क्या करना चाहिए क्या नहीं। उसने जब वो जवाब दिए जो इकबाल मरहूम ने पूछे होंगे, तो इकबाल मरहूम बहुत शशदर रह गए, हैरान कि क्या मुसलमान, इस मुसलमान की सोच और फिक्र किस हद तक बिगड़ी हुई है। और इकबाल मरहूम ने उसके उससे अपनी बातचीत करने के बाद इकबाल मरहूम ने चंद अशार कहे। हाँ, खुश तो हम भी हैं, खुश तो हैं हम भी, खुश तो हैं हम भी जवानों की तरक्की से मगर, खुश तो हैं हम भी जवानों की तरक्की से मगर, लबे खंदा से निकल जाती है फरियाद भी साथ। खुश तो हैं हम भी जवानों की तरक्की से मगर, लबे खंदा से निकल जाती है फरियाद भी साथ। हम तो समझे थे कि लाएगी फरागत तालीम, हम तो समझे थे कि लाएगी फरागत तालीम, क्या खबर थी कि चला आएगा इल्हाद भी साथ। हम तो समझे थे कि लाएगी फरागत तालीम, क्या खबर थी कि चला आएगा इल्हाद भी साथ। कि हमारे बच्चे इनके मुल्कों में तालीम की डिग्रियां लेकर आएंगे, वो मुल्हिद बन के आएंगे, हमें पता नहीं था। ہم تو سمجھے تھے کہ لائے گی فراغت تعلیم، کہ یہ ایجوکیشن لے کر آئیں گے تو کچھ قوم کا، ملک میں اور امت کا کچھ بھلا ہوگا، ہم تو یہ سمجھے تھے. کیا خبر تھی کہ چلا آئے گا الہاد بھی ساتھ. گھر میں پرویز کے شیری تو ہوئی جلوہ نما، لے کے آئی ہے مگر تیشے فرحت بھی ساتھ. تیشا فوٹو کہتے ہیں، شیری فرحت کا واقعہ مشہور ہے. شیری فرحت عاشق و معشوق تھے، ان کا عشق مشہور ہے. لیکن شیری کی شادی اس کے باپ نے فرحت سے نہیں کی، پرویز سے کی. شیری کا کی شادی ہوئی پرویز کے ساتھ، فرحت کے ساتھ نہیں ہوئی. جب یہ شیری جو ہے پرویز کے گھر میں پہلی رات کو آئی تو اپنے جیب میں فرحت کا فوٹو لے کر آئی. کسی کی بیوی کسی دوسرے کا فوٹو لے کے گھر میں آئے تو کیا ہوئے؟ گھر میں پرویز کے شیری تو ہوئی جلوہ نما، دیکھی آئی ہے مگر تیشے فرحت بھی ساتھ. کہ وہ تو فرحت کی بن کے آئے، فرحت کی بنی ہوئی ہے، اس کے گھر میں آ کے کرے گی کیا؟ ایسے مسلمان کے بچے ان کے ملکوں سے اپنی ایجوکیشن اور ڈگریاں لے کر لوٹے اپنے ملکوں میں، تو انہی کی پوری فکر، انہی کی پوری زندگی، انہی کی تو میرے دوست اور تمام سوچ لے کر آئے اپنے ملکوں میں، اور پھر ان اپنے ملکوں میں وہی بات چل جو ان کی ہے. ایسے ہی معاشرہ نہیں بگڑتا میرے دوستو. اس میرے بھائیو بڑی ذمہ داری ہے، بڑی سوچنے کی بات ہے، بہت رونے کی بات ہے. آج امت کہاں جا رہی ہے؟ آج امت کا جوان بچے اور بچہ کہاں جا رہی ہیں؟ ایک علاقے میں ہم گئے، اس علاقے میں جانے کے بعد پتہ چلا کہ اب ماما ہمارے مدرسوں میں طلبا کی آمد، ہمارے ضلع کے طلبا کی آمد بہت کم ہو گئی. ہم نے کہا کیوں؟ کہ آج کل اسکول کی طرف زیادہ لوگوں کا رجحان ہو رہا ہے، بچوں کے لیے، بچوں کے لیے. ہاں، اور واقعات آپ کے سامنے ہم سے زیادہ ہوں گے، ہم تو یوں ہی کم اخبار پڑھتے ہیں. اس میرے بھائی میرے عزیز ہو، ہماری اور آپ کی بڑی ذمہ داری ہے. ہاں، حضرت شیخ رحمۃ اللہ علیہ نے بذل مجہود کے مقدمے میں اس بات کو لکھا ہے کہ قیامت کے دن جہاں انبیاء علیہ الصلوۃ والسلام کو اپنی ذمہ داری کے بارے میں پوچھا جائے گا، اس امت کے علماء سے بھی اللہ کے یہاں پوچھ ہوگی. ہاں، وراثت ہے. بہت فکر کی بات ہے. اور بات ہمیشہ یاد رکھیے، مقتدا کی جو زندگی، فکر، سوچ ہوگی، وہی اس کا اثر مقتدیوں پر پڑے گا. امام صاحب نماز پڑھا رہے ہیں اور امام صاحب نے کوئی غلطی کی جس سے سجدہ سہو واجب ہوتا ہے، تو امام صاحب کر لیں گے تو ہو جائے گا کافی؟ ارے بولو، امام صاحب کی غلطی کا اثر پیچھے جتنے مقتدی ہیں سب پر پڑے گا، اور سب پر سجدہ سہو آئے گا. لیکن جماعت کی نماز میں کسی مقتدی سے بھول ہو گئی، ایسی بھول جسے سجدہ سہو واجب ہوتا ہے، تو مقتدی کی بھول کا اثر مجمع پر نہیں پڑے گا، جماعت پر. اس کی بھول تو معاف ہو جائے گی جماعت کی وجہ سے. وہ جماعت نے نماز پڑھ رہا ہے جماعت کے ساتھ، اس لیے اس نے کوئی بھول جماعت کی نماز کے ساتھ کی ہے تو وہ تو معاف ہے، اس کی نماز پھر بھی ہو جائے گی امام صاحب کے ساتھ ہونے کی وجہ سے. لیکن امام صاحب نے بھول کی تو پورے نماز میں شامل لوگوں پر اس کا اثر پڑے گا. یہ جو ہمارے جوان ہمارے ہوں جوانوں سے ہمیں جو لیشن भाई तू मुक्तदा है मेरे बाबा, तू मौलवी है, तेरी जिंदगी का एक एक असर, एक एक काम का, एक एक अमल का असर पूरी उम्मत पे पड़ेगा। अब हम यही कहते हैं मौलवी लोग को करे छे, आपने कहे हम कहे हूं अंधो छे। रोने की बात है। एक जमाना यह होता था कि बस्ती में एक आलिमी दिन होता था, उस बस्ती के हालात सही हो जाते थे, पड़ जाते थे। आज हमारा हाल यह है कि हमारे इल्म से हमारे माँ बाप कोई फायदा नहीं पहुंच रहा। हमारे घर में हमारे भाई हमारी बहनें बेनमाजी हैं, हमारी बस्तियों में नमाज जिंदगियों से मिल तो जा चुकी है और इसका कोई नहीं है। मुझे क्या है, मुझे ये कि हमने अपनी जिम्मेदारी, हमारे अंदर अपनी जिम्मेदारी का शोर एहसास भी नहीं रहा कि हमारी क्या जिम्मेदारी है। जबकि अल्लाह के पैगंबर मेरी साथ सलाम ने तो इस उम्मत को ये बात बल्लिगो अन्नी वलव आया, एक बात की तुम्हारे पास आए उसको पहुंचाओ, मौलवी बनने का इंतजार मत करो। मौलवी बनने का इंतजार नहीं करने को कहा हुजूर ने, एक भी आया एक भी बात दीन की तुम्हारे पास है उसको पहुंचाओ। हम में से कितने बच्चे ऐसे होते हैं जिनका कुरान पाक सही है, और कहां घर जाकर अपनी माँ का कुरान सही सही, सही कराने की क्या फिक्र की, अपने भाई बहनों की, जिस मस्जिद में हम नमाज पढ़ उस मस्जिद के। हर आदमी अपनी इस्तेताद के एतबार से जिम्मेदार है, अपनी इस्तेताद होने के बावजूद अगर उसको पूरा नहीं करेगा अल्लाह के यहां उसे पकड़ा जाएगा। इसी मेरे भाइयों ये जो आम जहालत है अजमा इलास रहमतुल्लाह ने जो ये एक अमूमी मेहनत और नकल व हरकत को जो अल्लाह से मांग कर जिंदा किया है, उसमें एक यही वजह मेरे दोस्तों कि एक तो आवाम का ताल्लुक उलमा से होना चाहिए और उलमा का ताल्लुक आवाम से होना चाहिए, दोनों का जिम्मेदारी है। इन्हें हमें मौलवी तभी हमारे पास आओ, हम ऐसा ही कहते थे जब हमारी तश्कील होती थी साल की तो आते थे बेचारे सीधे साधे। हमारे जमाने में आनंद में हम जब पढ़ते थे तो ये तबलीग की जमातें जो हैं हमारे मदरसे की मस्जिद में आया करती थी, उस जमाने में बिस्तरा लेकर आते थे बेचारे और पीछे वो लोटा बांधते थे, टीन का लोटा जिसको हमारे चंबू कहते हैं, ये जो बिदती लोग अपनों को चंबूड़िया कहते हैं, चंबूड़ी है वो, इस वजह से कह रहे हैं। उस जमाने में बिस्तरे के पीछे ये लोटा जो आता प्लास्टिक का ऐसा टीन का पत्थरे का होता था और वो बांधा रहता था, इस पर से लोग ना हमें चंबूड़िया की कहे हैं, तो हम भी चंबूड़ी कहते थे इनको। हम भी हम तालिबे इल्म थे पढ़ते थे आया चंबूड़िया। हाँ तो पढ़ने के जमाने में हमारे एक दोस्त थे मलिक यूनुस, वो पढ़ते थे आनंद के थे वो, और इनके भाई जो थे हाजी कासिम वो दावत की मेहनत के जिम्मेदार आनंद में थे, अमीर साहब उनको कहते थे लोगों, तो मेरा दोस्त था तो हम दोनों बैठते थे, तो वो उसके भी जहन तबलीग ही नहीं, तो जब जमात आया तो हम आए अब चंबूड़िया भी होंगे, ये हम थे। कभी इनके भाई हमको बात करें तो हम ये कहते आप जी हमें पढ़िए कि तबलीग न हो तबलीग तबलीग करो शो खामोश कर देते उनको, वो फिर क्या करे, मौलवी साहब को ज्यादा बात करना अच्छी नहीं। तबलीग मतलब भी कहते हैं कि भाई उलमा के पास जाओ तो उनसे बहुत बात मत करो, उन्हें तो यही कह दो कि भाई हम तो आपके पास आए हैं, आप हमारी दुआ फरमा में इस तरीके से हम पहुंचे हैं बस्ती में। फिर और ज्यादा कहे तो फिर कहे अजी साहब જેને તરસ લાગે ને એ કુવાની પાસે આવે, કુવો તરસ પાસે, કુવો જે છે તરસે પાસે ના જાય. આપણે કહેતે ને પ્યાસ પ્યાસ લગી હોય આવે કુવે કે પાસ, કઈ કુવા ઉસકે પાસ જાવે. અલ્લાહ મિયાને અપને જૈસો કે દિમાગ કો ઠીક કરને કે કુરાન મેં અપને વાળે ઇલ્મ કી તાબીર કી હૈ બારિશ સે, કુએ સે નહીં કી. એ અપને દિમાગ ઠીક કરને કે લીએ વો કે મેરે નબી જો ઇલ્મ લેકર આયે હૈ ઔર અલ્લાહ કી તરફ સે ઈમાન કી દાવત લેકર આયે હૈ, ઇસકી મિસાલ તો બારિશ કી હૈ. બારિશ હર જગહ ખુદ જાકે બરસતા હૈ, લોકો ઇંતજાર નહીં કરતા કે લોક અપને બર્તન વગેરે તૈયાર કરે ફી બરસું. નહીં, વો તો જાગે બરસેગા, જીસકો જીતની જરૂરત લે લો. હા, હર આદમી કી જરૂરત કા તાલુક પાણી સે હૈ, તો તો આમ હૈ, વો જાકે બરસતા હૈ ખેતો મેં, મેરે દોસ્તો પહાડો પર, દરિયાઓ મેં, સમંદરો મેં. હા, અબ હર 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 જગહ કી જમીન જો ઇસ્તેદાદ હોતી ઉસમે વો ઉગાતી હૈ. હા, સમંદર મેં બારિશ ક્યું બરસતા હૈ? સમંદર તો નહીં હૈ, વો પાણી બરસતા ઇસલિયે કે અલ્લાહ મિયાં કો અપની મખલૂક કો હીરે જવાહર ઓર લોલો ઓર મેદો તો મોતી દેને હૈ. તો વો જો બારિશ બા સમંદરો બરસતે હૈ ને, ઉસમે જો અંદર કે મેરે દોસ્તો મખલૂક હોતી હૈ વો મુંહ ફાડતી હૈ, ઓર ઉસમે વો કતરે જાતે હૈ, વો સમંદર કી તહ મેં જાકર વહાં મોતી તૈયાર કરકે દેતી હૈ. બારિશ બરસતા એક બારિશ કા પાણી એક હી હૈ મીઠા, લેકિન મેરે દોસ્તો કશ્મીર મેં જાકે બરસતા હૈ તો વહાં ઝાફરાન ઉગતા હૈ, ઝાફરાન. હા, જી જમીન મેં ઝાફરાન ઉગાને કી સેદાત વહાં વો ઝાફરાન ઉગાતી હૈ. હા, તમારી બલસાડ બલસાડ કી જમીન ચીકુ ઉગાતી હૈ, કિસમ કિસમ કે ચીકુ, આમ, કિસમ કિસમ કે આમ. હા, જ્યાં મકઈ વહાં મકઈ ઉગતી હૈ, હર જિસમે જો ઇસ્તેદાદ હૈ વો દેતી હૈ મેરે દોસ્તો. એસે મેરે ભાઈઓ, ઇલ્મ ઇલાહી જો હૈ એ તો બારિશ કી તરહ હૈ. હા, કે વો વો હર જગે બરસતા હૈ, વો તલબ કા ઇંતજાર નહીં કરતા. એસે આમિલીન ઇલ્મ ઇલાહી જો હૈ વો દૂસરોં કી તલબ કા ઇંતજાર નહીં કરતે, વો તો નબી વાલે ઇલ્મ કો જંગલો મેં રહેને વાલે, દેહાતો મેં રહેને વાલે, શહેરો મેં રહેને વાલે, કોઈ ભી જલબ વાલે હો, બેતલબ હો, હર એક કો જાકર વો પહોંચાતે હૈ. તો હમ લોગ ઘાસ નહીં ડાલતે થે, યહી કહેતે થે. લેકિન મેરે ભાઈઓ, જબ અલ્લાહ કો હમે હમે હિદાયત દેની હોગી, રહબરી કરની હોગી, તો ફિર અલ્લાહ ને હમારી રહબરી ફરમાઈ. હઝરત મૌલાના ઉમર સાહેબ રહમતુલ્લાહ અલયહ, વો જમાત લેકર જબ બહાર મુલકો મેં જાતે થે, તો બહાર મુલકો સે જબ વાપસ લોટતે થે, તો મૌલાના કા એક મામૂલ થા કે ગુજરાત કે બડે બડે મદરસો સે પ્રોગ્રામ કરતે હોય જાતે થે, વો જહાં જહાં જાકર આયે ઉનકે કારગુજારી સુનાતે થે, ઉલમા કે સામને ઓર તલબા કે સામને બાતચીત હોતી થી ઓર જાતે થે. વો એક મતા હઝરત ઉમર સાહેબ રહમતુલ્લાહ અલયહ જો હૈ મિસર કા સફર કરકે વાપસ આયે, જમાત મિસર લેકે ગયે થે, વહાં સે આયે વાપસ. તો ગુજરાત કે મદરસો કે રાંધે, ડાભેડ, આણંદ, એ બડે બડે મદરસે ઉસ જમાને મેં થે. અભી તો બહુ મદરસે હો ગયે, ઉસ જમાને મેં દાબેલ દો દો મદરસે, મેરે દોસ્તો રાંદેર, એક આનંદ કા મદરસા ઓર એક છાપી કા મદરસા, એ બડે બડે મદરસે ઉસ જમાને મેં થે. એ તો બાદ મેં સબ યે કંથારિયા તમામ, મેરે દોસ્ત માટલી વાળા, એ તમામ મદરસે બાદ મેં હુએ. તો 1950-60 કે દરમિયાન કી બાતે હૈ યે. તો મૌલાના હમારે મદરસે મેં પહોંચ ગયે, ઓર હમારે મદરસે મેં પહોંચે તો હઝરત ને બયાન કિયા, ઓર બયાન મેં મૌલાના ને કારગુઝારી સુનાઈ કે મેરે બચ્ચો, હમ મિસ્ર જાકર ભી આયે હૈ, ઓર જબ હમ મિસ્ર મેં પહોંચે તો વહાં સ્કૂલોં કી છુટ્ટિયાં થી, તો વહાં કે સ્ટુડન્ટ હમારે સાથ નિકલે જમાતો મેં. એક મરતબા હમ લોગ એક મસ્જિદ સે જા રહે થે દૂસરી મસ્જિદ મેં, તો રાસ્તે મેં જો તલબા હમારે સાથ નિકલે થે ઉનકો پادری قسم کے کچھ دو ایک آدمی تھے، انہوں آ کر ایک لفافہ دیا اور لفافہ دے کر چلے گئے. میں نے دیکھ لیا کہ ان لوگوں نے ان کو لفافہ دیا ہے. تو ہم لوگ جب مسجد میں پہنچے، مشورہ وغیرہ ہو گیا، اور جب فراغت ہوئی تو میں نے ان طالب علموں کو بلایا اور میں نے کہا کہ بھئی یہ تم کو راستے میں جو قبر دیا ہے وہ کیا ہے؟ تو ان بچوں نے کہا اس میں دعوت ہے. اس میں میں کہا کس چیز کی دعوت؟ تو ان بچوں نے کہا کہ یہاں عیسائی نصرانی لوگ جو ہیں ایک پروگرام رکھتے ہیں اتوار کے دن ایک ہال میں. اس ہال میں 50 مسلمانوں کے نوجوان بچوں کو دعوت دی جاتی ہے، اور اس کے ساتھ 50 عیسائی لڑکیاں ہوتی ہیں. اور ان لوگوں کے لوگ ہال میں ایک لڑکا ایک لڑکی اس طرح بٹھاتے ہیں، اور پھر ان کے سامنے ایک پروگرام ہوتا ہے ننگی فلموں کا، اور ننگی فلمیں انہیں دکھائی جاتی ہیں. اور جو بچیاں جو لڑکیاں وہاں پر لائی جاتی ہیں ان سے ایک بات سمجھائی جاتی ہے کہ یہ پروگرام کے درمیان میں یہ مسلمان جوان تمہارا چھیڑ چھاڑ کرے تو منع مت کرنا. تو پروگرام ہوتا ہے، ظاہری بات ہے کہ عرب کا نوجوان بچہ ہے، اور جب وہ ایسی فحش فلمیں دیکھے گا تو طبیعت میں ہیجان تو پیدا ہوگا ہی. اور لڑکی پڑوس میں بیٹھی ہوئی ہے تو اس سے چھیڑ چھاڑ شروع ہو جاتی ہے. جب پروگرام پورا ہو جاتا ہے تو باہر نکلتے ہیں، تو جس سے اس نوجوان کی چھیڑ چھاڑ ہوئی ان کے آپس میں باہر بات چیت، بھائی آئندہ ملاقات کب ہوگی؟ تو بچی وہی کہتی ہے کہ آئندہ اتوار کو فلاں جگہ پروگرام ہے. اب وہ پروگرام شروع ہوتے ہیں 2-4 مرتبہ 5 مرتبہ، 2-4 مہینے پروگرام میں شامل ہونے کے بعد جب ان کے آپس کے تعلقات ہو جاتے ہیں تو وہ جو آخر وہ لوگ بھی ایسے لوگوں کو تھوڑے بلاتے ہوں گے تو راستے بھٹکتے ہوں کو، وہ بھی نشاندہی کر کے بلاتے ہیں. اب وہ بچے دیندار سمجھدار اور اچھے گھرانے کے بچے ہوتے ہیں. اب وہ ایک سوچتے ہیں کہ اس سے غلط کام کرنا تو اچھا نہیں، شادی کیوں نہ کر لیں. اور وہاں کے علماء نے فتویٰ دیا ہے کہ اہل کتاب کے ساتھ نکاح کرنا جائز ہے، تو یہ تو عیسائی ہیں، ہم شادی کر لیں. تو یہ پیشکش کرتا ہے اس بچی سے کہ ہم شادی کر لیں تو کیسا ہے؟ تو وہ لڑکی یہ کہتی ہے کہ شادی کرنا میرے بس قبضے کی بات نہیں، وہ تو ہمارے پادری کا سے بات کرنی پڑے گی. اب یہ بچی اس لڑکے کو پادری کے پاس لے جاتی ہے. اب پادری دیکھتا ہے کہ اس کا حال کیا ہے. اگر یہ دیکھتا ہے کہ اس کا بالکل دل دادا ہو چکا ہے، وہ فون کہتا ہے تم عیسائی ہو جاؤ، تمہاری شادی کر دیں گے. اگر دیکھتا ہے کہ اس میں ابھی کچھ کچاس ہے تو کہتا ہے ابھی رہو پھر دیکھیں گے. اور پھر بھی وہ اپنی بات پر جمع ہوا تب بھی پھر آخر میں شادی کر دیتا ہے کہ اتنے دنوں میں یہ حال ہے رہے گی تو ہمارا کام. یہ پورا واقعہ حضرت مانا عمر صاحب نے بیان کرنے کے بعد طلبہ کے سامنے بہت ہی یعنی رونے کی حالت میں یہ کہا کہ میرے بچوں، تمہاری زمینوں پر تمہارا دشمن کھیتی کر رہا ہے، تمہاری زمینوں پر تمہارا دشمن کھیتی کر رہا ہے. میں تمہیں یہ نہیں کہتا ہوں کہ تم مدرسے کی تعلیم چھوڑ دو، لیکن میں اتنا ضرور کہتا ہوں کہ مدرسے کی تعلیم کو حرج نہ ہو، اور جمعہ کی چھٹی تمہاری ہوتی ہے، اس جمعہ کی چھٹی میں کم سے کم امت کے حالات کی خبر لو. اپنے پڑوس میں جو دیہات ہیں ان دیہاتوں میں جا کر مسلمان کی خیر خبر لو، ان کے ساتھ دین کی بات کرو، انہیں بات سمجھاؤ. یہ میں کہہ رہا ہوں اور کچھ نہیں کہہ رہا تمہیں کہ 24 گھنٹے کے لیے جاؤ. اچھا، اس زمانے میں کھیڑا ضلع میں ارتداد کی تحریک چلی تھی، شدھی کی، ہاں اس کی جہالت بہت تھی کھیڑا ضلع میں. ہمارے زمانے میں ہم نے دیکھا ہے عورتیں ساڑی پہنتی تھی، مرد دھوتی پہنتے تھے مسلمان. ہمارے مدرسے کی مسجد میں وہاں کے مسلمان نماز پڑھنے آتے تھے, دھوتی پہن کر آتے تھے, اور اسے دھوتی کے پیچھے سے وہ نکال کر اس کو لنگی بنا کر نماز پڑھتے تھے. وہ عورتوں میں عام ساڑی عام تھی, ابھی بھی ہے ساڑی, ابھی تو بہت تبدیلی آ گئی. ہماری ایک رابعہ خارا تھی وہاں محتم صاحب کے, محتم صاحب غلام صاحب کے خاندان کی عورت تھی, وہ بڑی عمر کی تھی, لیکن جب ہم ان کے پاس جاؤں تو وہ ساڑی میں ہی ہوئے رابعہ خالہ. تو وہاں ایسے حالات تھے, تو ماں نے کہا کہ یہ بھائی اللہ کے بندو تم اتنا کرو کم سے کم. وہ بات سننے کے بعد ہماری طبیعت پہ ایک بات آئی کہ نہیں کچھ کرنا چاہیے. وہ پہلا ہمارا دن تھا کہ ہم نے کہا کہ انشاءاللہ ہم جائیں گے. یہ ابھی تمہارے سامنے سیدھے سادھے ہم بھی بہت اونچے کوالٹی کے تھے, ایسا نہیں ہے. ہاں چمن سے قفس تک کئی دور دیکھے, چمن سے قفس تک کئی دور دیکھے, زمانے کے ہر موڑ سے باخبر ہیں. ہاں ایسی بات نہیں ہے, ابھی سیدھے سے ڈھائی ڈھائی باتیں اب کر رہے ہیں. ہاں اور ہم بھی طالب کے زمانے میں ہم بھی تھے. ایسی ٹوپی ہونی چاہیے, ایسی پریس ہونی چاہیے. ہم اپنا کپڑوں کا پریس دھوبی کا نہیں کراتے تھے, اپنے ہاتھ سے کرتے تھے. اپنی مرضی کا یہ ہونی چاہیے ہسٹری. اپنے ہاتھ سے کپڑے دھوتے تھے, صاف ستھرے کپڑے ہونے چاہیے, دھوبی کے کپڑے صاف ستھرے نہیں ہوتے. ہاں ٹوپیاں بھی کئی قسم کے رکھتے تھے ہم لوگ بھی. ایک ٹوپی نہیں ہوتی ہمارے پاس. جینا کیپ الگ ہوتی تھی, لیاقت کا کیپ الگ ہوتی تھی, آزاد کیپ الگ ہوتی تھی. اور ہم بھی انجمن کے صدر وغیرہ رہتے تھے, لیکن آج کل کے صدر جیسا نہیں, لڑائی مڑائی نہیں کرتے تھے, اسٹرائک وسٹرائک ہمارے نہیں ہوتی تھی. ہم اپنے استادوں کے احترام کے ساتھ رہتے تھے. ہماری صدارت لڑائیوں کی نہیں ہوتی تھی. ہماری صدارت کا یہ ہوتا تھا اگر کبھی کھانے پینے میں ہمارے اس زمانے میں, ابھی تو ماشاءاللہ آپ کے لیے تو کوسٹر لگے ہوئے رہتے ہیں کہ جمعہ کو کیا کھاؤ گے, سہی کو کیا کھاؤ گے. ہمیں یہاں کوسٹر مسٹر ہی ہوتے تھے. ہمارے ایک دن دال نے ایک دن پاڑے کا ساگ بس, اور ایک دن سبزی نے ایک دن کڑی. تو بات مطلب سبزی آتی تھی تو سبزی میں بس مطلب وہ شوربے پر کیڑے آ جاتے تھے, تو وہ محتین سے پاس جا کے دکھانے جاتے تھے ہم لوگ کے مطلب سبزی ذرا ساری لاؤ کرو نا, اور کچھ نہیں. شام کی روٹی بچتی تھی نا, اسی کو کاٹ کے آدھی نے پاؤ روٹ مل جاتی تھی سوئے. ابھی تو ماشاء اللہ اور شوربہ ہوتا تھا جس سے روزو کرنا جائز ہوتا تھا, ایسا شوربہ ہوتا تھا. وہ شوربہ کھانے کے لیے روٹی توڑ کے کھاتے تھے ہم لوگ. یوں تو شوربہ ایسا ہوتا تھا تو کیا دبا ہوا, تو روٹی توڑتے تھے, پھر روٹی توڑ کر شوربہ ڈال کر پھر جاتے تھے باورچی کے پاس, تھوڑی تری آپ تو توری وہ تری اوپر کی وہ لا کے ڈال کر پھر وہ روٹی کھا لیتے تھے. مجاہدہ تو رہا نہیں, اور علم تو مجاہدے سے آتا ہے. ہاں تو اس لیے میرے بھائی میرے عزیزو ہم نے طے کیا کہ 24 گھنٹے جائیں گے. ہمارے محتین صاحب تو چاہتے تھے کہ بچے 24 گھنٹے جماعت میں جاؤں, لیکن بچے تیار نہیں ہوتے تھے. اب ہم مدرسے کے طلبہ میں آگے چلنے والے لوگ تھے, ہم تیار ہوئے تو اور بھی تیار ہو گئے بہت سے. تو ہمیں یہ محتین صاحب کو پتا چلا کہ بچے 24 گھنٹے کی جماعت میں جانے کے تیار ہو گئے ہیں. تو محتین صاحب نے آفس کے جو تھے نا کام کرنے کا, ان سے کہا جاؤ ایک بہت بڑا 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 ٹفن لے آؤ جس میں 10 آدمی کا کھانا رہے. ٹفن منگا لیا مودی صاحب نے, اور پھر مودی صاحب نے کہا ماشاء اللہ اب تم 24 گھنٹے جماعت میں جاؤ گے نا تو تمہارے لیے ٹفن میں منگایا, تمہارا کھانا وہاں جائے گا شام کا, ہم وہاں بھیج دیں گے جاؤ. تو ہماری 24 گھنٹے کی جماعت شروع ہوئی. آدمی کو کسی نعمت کی قدر تب ہوتی ہے جس کے مقابلے کی زندگی سامنے آتی ہے. روشنی کی قدر کس کو ہے جس کو جو اندھیرا دیکھے, تو مغل بادشاہوں نے کبھی اندھیرا دیکھا ہی نہیں ہے, انہیں کیا روشنی کی قدر. کھانے کی قدر اس کو جو بھوک, جس کو کبھی بھوک سمجھ میں نہیں آئی تو کیا ہوگا. اب ہم لوگ جماعت لے کے 24 گھنٹے کی لینے کے لے کے گئے دیہاتوں میں, اور دیہاتوں میں جا کے دیکھا کہ مسجد میں تو کوئی دکھتا ہی نہیں. عورتیں, عورتوں کی زندگی میں ساڑیاں ہیں اور یہ تمام جہالت ہی جہالت ہے. گشتوں میں نکلے تو اس زمانے میں گشتوں میں جب جاتے تھے تو پہلے کلمہ سناتے تھے, لا الہ الا اللہ محمد رسول اللہ, بھائی تم بھی سنا دو. تو جب سنا دو اس کو کلمہ یاد نہیں بیچارے کو, نماز یاد نہیں. جب وہاں کے حالات ہمارے سامنے آئے اور ہم نے دیکھے تو پھر ہمیں اپنے علم کی قدر ہوئی کہ اللہ نے ہمیں بہت بڑی موقع دیا ہے. تو پہلے مطالعے میں سستی کرتے, تب مطالعہ پابندی ہو گئی. 24 گھنٹے کی زندگی کا اثر ہم پر یہ پڑا کہ ہم مطالعے میں اور پابندی کرنے لگے. نمازوں کا اہتمام عام طور پر مدرسے میں یہ ہوتا ہے کہ عربی اول دوم تک تو پہلی سب میں نماز پڑھتا ہے بچہ, عربی سوم چاروں کے بعد دو سب پیچھے آتا ہے, اور جب دورے میں آتا ہے تو سب سے آخر میں دیکھو دورے والے ہوں گے. آج کل تو اچھا ہے ماحول مدرسوں میں, ماشاء اللہ طلبا ماشاء اللہ بہت کچھ یہ کر لے. ہمارے زمانے میں ایسا ہی تھا کہ آخر میں دورے والے ہوئے, اور دورے والے تو مدرسے والوں کے سب جمائے ہوتے ہیں, ان کو کچھ کہہ نہیں سکتے, انہیں کچھ نہیں کہا جا سکتا, کیا چھوڑی جاتا رہے شو خبر. تو یہ ہوتا ہے. حالانکہ علم کا تقاضا تو یہ تھا کہ جتنا اوپر علم حاصل کریں اتنا تقویٰ آئے, خدا کا خوف آئے, تاجد گزاری آئے, نوافل آئے, ہاں اللہ کی مخلوق کے ساتھ اچھا برتاؤ کرنے کا جذبہ حوصلہ آئے. یا الٹا ہوتا ہے. ہاں تو ہمارا حال بھی یہی تھا, لیکن جب 24 گھنٹے کی جماعت میں جا کر آنے لگے تو اب ہمارے اندر نماز کا اور اہتمام آیا. حالانکہ ہمارے ایک استاد تھے حضرت امام بخاری صاحب رحمۃ اللہ علیہ, سنت کے بہت پابند اور نماز کا اتنا اہتمام کہ حتی الامکان بخاری صاحب جو ہیں اذان سے پہلے مسجد میں آنے کی کوشش کرتے تھے. استنجا میں بہت دیر لگتی تھی ڈیرا لینے میں, 5-10 منٹ تک وہ تمام سے فارغ ہو کر پہلے سب پہ امام کے پیچھے بیٹھتے تھے. لیکن ہم ایسے ہی تھے. لیکن جب زندگی میں یہ بات آئی, نمازوں کا اہتمام آیا, سنتوں کا اہتمام آنا شروع ہوا, اور طلبہ میں ایک زندگی کی میں تبدیلی آنی شروع ہوئی. اس کے بعد تبلیغ سمجھ میں آئی, نہیں تمہیں تبلیغ میں جانا تو چاہیے. پھر سال لگا, اور سال لگا تو خاندیش میں پہلا چلا لگا. خاندیش کے علاقے میں اجڑ علاقہ, ہاں اس میرے بھائی میرے عزیزو, آپ آزاد حالات ہم سے سنتے رہتے ہیں, آپ خود جا کے حالات دیکھیں گے تو اس کا اثر دوسرا ہوگا. یہ جو سال مانگتے ہیں سال لگاؤ, ہے ذرا سال ہے تو ذرا گرا. مدرسے میں تو پنکھے کے نیچے سب پڑھنا, کھانا پینا, ٹائم ٹو ٹائم کھانا ملتا ہے, ٹائم ٹو ٹائم, اور ذرا بھی آگے بھی جو ہوتا تو ہاں. لیکن تبلیغ میں تو پنکھے کہاں سے, ابھی ہماری جماعتیں جاتی ہیں افریقہ کے ملکوں میں, یہ مغربی ملکوں میں, تو وہ بیچارے کہتے کہ وہاں تو بجلی دیکھنے کو ہی نہیں ملتی, اور پانی کے لیے 1.5-2 کلومیٹر دور جا کے پانی لانا پڑتا ہے, اور وہ پانی بھی وہ ہوتا ہے لال کلر کا. ایسے الحمدللہ ہمارے فارغین طلبہ جو ہیں وہ بحروں کی جماعتیں جاتے تھے, ایسے علاقوں میں جاتے ہیں, وہ محنت کرتے ہیں, لیکن وہاں کے مسلمانوں کے حالات دیکھ کر رحم آتا ہے ان کو, ہاں کہ یار یہ تو بیچارے کہاں ہیں. اب یہ ان پر محنت کرتے ہیں, بعض مرتبہ 10-10 کلومیٹر چل کر جانا پڑتا ہے انہیں دیہاتوں میں, जाते हो, मेहनत करते हैं। हाँ, ये गुजरात में, गुजरात में हमारी जमातें जोनों में चल रही, जोनों में, जोन हमने जोन बनाए देहातों के, 20-20 देहात का एक जोन। तो वहां जमातें जो जाती हैं, अब वहां तो बाद मरतबा बाजे देहातों में बिदतियों के देहात होते हैं, ठहरने नहीं देते, मस्जिद से निकाल देते हैं। तो शुरू में तो हमने उनसे कहा कि तुम दरख्त के नीचे रहो और काम करो, लेकिन बारिश के जमाने फिर मुश्किल पेश आती थी। तो बेचारे वो ये जो तुम्हारे प्रायश्चिक होते हैं वो लेके जाते थे, बारिश आवे तो सामान जगह इकट्ठा करके खुद अंदर अतराम बैठ जावे और वो प्लास्टिक अपने ऊपर डाल देवे ताकि भीगे नहीं। फिर कहा भाई ऐसा करो टेंट बनाओ टेंट। तो हमने 17 किलो का टेंट बनवाया, 12 आदमी ठहर सके, ऐसा 12 आदमी उसमें रह सके, ऐसे टेंट बनवाए। तो टेंट 17 किलो का इसलिए बनाया कि ताकि उठाना आसान हो जाए, फोल्डिंग टेंट होता था वो। तो फिर वो टेंट लगा कर वहां ठहरना शुरू किया। तो बाज मरतबा इनकी जब कागजाई हमने सुनी तो बाजी जगहों पर बाजे लोग वो पहाड़ी इलाके या जंगली इलाके होते थे, उसमें 10-10 किलोमीटर दूर अगर एक मुसलमान का घर है तो वहां जाकर उसको बात समझा के दावत देते थे वो। और हम पूछते थे, पूछते हैं उनसे 40 दिन में कितने किलोमीटर चले तुम लोग, जमात को पूछते हम कि कितना चले। तो फिर मैं दोस्तों बतावें 150 किलोमीटर 200 किलोमीटर हम चले और फिर पैदल चल 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 के देहातों में जाके मेहनत की। एक 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 इलाके में हमारी जमात ने टेंट लगाकर वहां पर मेहनत करना शुरू की। तो बच्चे छोटे वहां खेल रहे थे और तो अपने साथ चॉकलेट ले जाते हैं, वो हम कहते हैं चॉकलेट वगैरह ले जा करो ताकि बच्चों को दो। बच्चों को दिए, पूछा तुम्हारा नाम क्यों, और नाम सो तो पूछा मुसलमान के बच्चे, मुसलमान का नाम बताया, कहीं तो मुसलमान के बच्चे हैं। तो उन्होंने अपने टेंट में ले जाकर उनको कलमा याद कराया, कलमा सिखाया, और कलमा सिखा के कहा जब तुम घर जाके तुम्हारी अम्मा के सामने कलमा पढ़ियो और उनको कलमा सुनाइयो। तो ये बच्चे वहाँ कलमा अपने घर जाकर अपनी माँ के सामने कलमा सुनाया उन्होंने। तो शाम को एक खातून अपने जवान बच्चे को लेकर आई और कहा कि इस मेरे बच्चे को भी कलमा याद नहीं है, तो इसको इसको कलमा सिखा दो, क्योंकि वो बच्चा गया हुआ था स्कूल में, किसी और देहात में जो स्कूल थे वहाँ पढ़ने गया था। तो शाम को आया तो उसकी माँ ने, उसके छोटे भाई ने जो कलमा सुनाया तो उसने उसको लेकर आई बाकायदा कि मेरा बच्चा है ये स्कूल गया था, अब इसको भी कुछ दिन की बात सिखाइए, कलमा सिखाइए। मुसलमानों को इस हिंदुस्तान में बाजे सूबों में जब उनको घर मिलने गए तो उसके घर वाले ने कहा वो तो मंदिर में है, और ये वहां से मंदिर में गए तो मंदिर के पुजारी से कहा क्या आए वाचो, क्यों आयो, कहा आए हैं हमारे अब्दुलीन भाई को, कहा अब्दुलीन भाई को, हाँ। तो अंदर जाके बुला के लाया कि अब्दुलीन भाई है लो। जब ये हालात उम्मत के देखता है ना आदमी, फिर अंदर से मैं तो दिल जख्मी होता है। अभी मैं तुमको कहूँगा एक एक्सीडेंट हुआ है, बहुत जबरदस्त एक्सीडेंट हुआ और कितने मर गए, इतनों के हाथ टूट गए, इनके पैर टूट गए, इतनों की खोपड़ियां बाहर आ गई, तो तुम सुनो कि चलो अल्लाह ताला सबको अच्छा मदद करे, भला करे। लेकिन मैं देख कर आया तो मुझे कितने दिनों तक नींद नहीं आएगी, उस मंजर मेरे सामने आएगा कि यार भेजा निकला हुआ था। तो हज़रत इलियास रहमतुल्लाही ने उलमा से जो कहा है ना कि भाई तुम फराकत के, भाई ये नहीं है कि भाई तुम्हारी तुम्हारी सैदाद अच्छी न तो तबलीग में लग जाए, ऐसा नहीं है। हाँ, ये सबकी जिम्मेदारी है, हम सबकी। हाँ, आदमी दीन की किसी भी खिदमत में कहीं भी लगाओ तो उस खिदमत के साथ उम्मत की जिम्मेदारी तो इस पर है। हाँ, मैं 15-25 बच्चों को पढ़ाता हूँ, पढ़ाई की खिदमत है, अल्लाह कबूल फरमा ले, लेकिन मैं दोस्तों इसके अलावा इस 15 बच्चों के अलावा जो उम्मत का जिम्मेदार मैं नहीं हूं, मैं जिम्मेदार हूं। और मैं अपनी इस्तेआत के एतबार से उनके लिए मैं सोच मेरा मेरे लिए सोचना और अपनी कोशिश करना मेरे जिम्मे है। हाँ, ये साल जो लगाने को कह रहे हैं इसलिए कह रहे हैं मेरे दोस्तों। हाँ, और दावत की मेहनत से हमारी इस्तेदाद कम नहीं होगी, इस्तेदाद बढ़ेगी। अब तुमको एक मुद्द पानी से ना, दो मुद्द पानी से गुसल ने ये वुजू कहाँ समझ में आएगा? वो तो अफ्रीका में जाओ जमात में, वहां जाके पता चलेगा कि एक मुद्द में पानी वुजू कैसे करना। हाँ, हमें हमारे काई साहब बाकायदा तालीम के हल्के में सिखाते थे कि थोड़ा पानी में, एक लोटे पानी में गुसल कैसे करना, एक लोटा पानी से गुसल कैसे करना, वो समझाते थे। हाँ, और बाकायदा समझना पड़ता है। एक लोटे से गुसल किया हमने अफ्रीका में, वहां तो अपना पानी खुद लेके जाना पड़ता है, 5 लीटर की आती है वो। हाँ, उसी को इस्तेमाल करना पड़ता है। अब समझ आएगी, तफक्को आएगा अफ्रीका में कि पानी कम हो तो कैसे होता है, वुजू कैसे होता है, गुसल कैसे होता है। हाँ, और उम्मत पे चल फिर कर देखोगे ना उम्मत के हालात दीन के एतबार से, तो फिर आपको बहुत से मसले आपको समझ में आएंगे। अभी तो या तो किताबों में पढ़ा है, वहां अमली तौर पर सामने आएगा तो एक वो इल्म में मेरे दोस्तों जो जिला पैदा होगा ना। हाँ, अभी हमारे बच्चों को समझ में नहीं आता कि भाई जरा हदर से किताब किरात पढ़ो, नमाज में तो हदर से किरात पढ़नी चाहिए, इसलिए कि मस्जिद में तो हर किस्म के लोग बेचारे होते हैं, मासूर भी होते हैं, कमजोर भी होते हैं, सबकी रियायत ख्याल के साथ। और हदर से किरात पढ़ने में सुन्नत किरात पढ़ना भी आसान है, और किरात से पढ़ोगे तो लंबी, तो फिर चार पांच आयतें नक्की करनी पड़ेगी इतनी पढ़ो, क्योंकि फिर नमाज लंबी हो जाएगी। और हमारे बुजुर्गों का मामूल तो हदर से कुरान से पढ़ने का है, लेकिन समझ में नहीं आएगी। लेकिन जब जाओगे ना और फिर मेदों से इलाकों में चलोगे फिरोगे, फिर अंदाजा होगा कि यार उम्मत का हाल तो ये है। इसमें मेरे भाई मेरे अजीजों, आप आजाद से हमारी गुजारिश ये है कि साल लगाओ साल, हमें भी समझ में नहीं आया था, लेकिन साल लगाने के बाद फिर डाढ़ी बातें करने से बैठ गए। आप भी इंशाल्लाह जब साल सही लगा के आओगे ना, एक तो बात जो साल लगाओगे सबसे पहली बुनियादी चीज ये है कि आपकी निगाह मखलूक शक्कर अल्लाह पर आएगी। दीन का हर काम करने वाला दीन का काम आगे आगे बढ़कर कब कर सकता है, जब इसकी निगाह अल्लाह पर और अल्लाह की कुदरत पर आएगी। दारुल देवबंद की बुनियाद रखने वाले हजरत मौलाना याकूब साहब जो हैं, वो पढ़ाने बैठ गए अनार के दरख्त के नीचे, तामीर नहीं की पहले, अनार के दरख्त के मदरसा शुरू कर दिया, उसके बाद इतना बड़ा मदरसा बनाए अल्लाह के भरोसे पर। हाँ, जिस जिसकी निगाह असबाब पर रहेगी वो काम नहीं कर सकता, और जिसकी निगाह अल्लाह पर रहेगी वो हर हाल में काम करेगा। ईमान में सबसे बुनियादी बात जो जिंदगी में लानी है कि हमारी हमारी निगाहें असबाब से हटकर खालिक के असबाब पर जाए। असबाब का इनकार नहीं, असबाब के इख्तियार करने ही पड़ेंगे, बात सुनानी है तो मुझे बैठना तो पड़ेगा ही कुर्सी पर, भूख लगे खाना तो खाना ही पड़ेगा, रहने के लिए कमरा बनाना पड़ेगा। असबाब असबाब का इनकार नहीं है, लेकिन असबाब ही पर आदमी अपना भरोसा करके और असबाब ही को सामने रखकर चले कि ना वो तो पढ़ावा बैसो तैयार है जरा मारा माटे अटला, अब 5 रूम में घर जो है तो मुश्किल होगा। हमारे मौली हारून पेरिस गए, पेरिस फैमिली के साथ, तो वहां इब्राहिम साहब से कहा कि भाई मैं क्या करूं पेरिस जाकर, अधूरन के थे दावत, मौलवी थे, साल लगा हुआ था, पढ़ाते थे, तबलीग का काम भी करते थे। मौलाना इधर साहब से पूछा कि मैं क्या करूं,
کا پہلے وہاں جا کر پڑھانا شروع کر دیجو. اب پیرس میں پڑھانے کا بات ہو رہی ہے, کچھ بھی نہیں ہوا تو نہ مدرسہ نہ کچھ بھی نہیں. تو مولوی ہارون نے وہاں جب کہا تھا تو وہاں جا کر جس گھر میں رہتے تھے اسی گھر میں مدرسہ شروع کر دیا, چار پانچ بچوں کو پڑھانا شروع کر دیا. ہمارے بچے کیا سمجھتے, ہمارا تو مدرسہ کوئی جگہ نہ تھی. الپن تجھے پڑھانا ہے تو مسجد میں بیٹھ جا, چار پانچ آدمی کو لے کے پڑھانے بیٹھ جا. تیرے محلے میں کتنے نوجوان ایسے ہیں جن کو دین کا علم پتہ نہیں, جن کو قرآن صحیح پڑھنا یاد نہیں ہے. اپنے چار پانچ بچوں میں نوجوانوں کو سمجھا کر اپنا علم دینا شروع کر دو, کیا مشکل ہے. چار پانچ آدمی کو پڑھانا شروع کر دیا, اب بچے پڑھنے آنے, پانچ ہوئے, پیچھے ایک بچہ اور بڑا, چھ ہوئے, سات ہوئے, آٹھ ہوئے, دس ہوئے. اب وہاں کے تو گھر تم جانتے ہو, کبوتر کے گھونسلے جیسے ہوتے ہیں. اب ایک دن وہ پڑھانے بیٹھے تھے, دس پندرہ بچے پڑھتے تھے, تو تنگ جگہ تھی. تو ایک وہاں پر تامل ناڈو کا رہنے والا وہاں پر رہتا تھا, اور وہاں تامل ناڈو کے بہت بچے لوگ ہیں, اور ان کا وہاں وہ تھا ہال اپنے یعنی انجمن کا. اس نے آ کے دیکھا کہ دس پندرہ بچے نے چھوٹے مکان ہیں, کہ مول صاحب تم کیا کر رہے ہو؟ میرے ہمارے پاس اتنا انتظام اتنا کیا ہے, کہ ہمارا ہال ہے یار, کہ تمہارا ہال ہے تم بات کرو, اگر ہو کے تو وہاں پڑھائیں گے کیا ہے. تو اس نے پھر اپنے کمیونٹی سے بات کی اور ہال کھول دیا. اب پڑھانا شروع ہوا تھا, ہال میں اب پندرہ کے بیس ہوئے, بیس کے تیس ہونے لگے. اب مولوی ہارون نے سوچا کہ میں اکیلا تو اتنے کو کام کرنا کیا. جب آدمی سوچتا ہے تو اللہ رہبری کرتا ہے. ہاں, تو اس نے سوچا صومالیہ کے لوگ ہوتے ہیں, صومالیہ والے میں عالم بھی ہوں گے, علم والے بھی ہوں گے. تو انہوں نے سوچنا شروع کیا, تو ایک دو جوان ملے کہ ہاں الحمدللہ, کہ یار تم میرا ساتھ دو نا. تو اس کو ایک کو سمجھا کر اپنے ساتھ بٹھایا پڑھانے کے لیے. اب وہ تو بچے تو بڑھتے ہی گئے, تو مدرسے بڑھاتے ہی گئے. وہ اب عربوں کو پتا چلا کہ یہ اس طرح ہندوستانی بچوں کی تعلیم کا ایسا انتظام ہو رہا ہے, تو عرب آئے کہ ہمارے بچوں کا بھی انتظام کرو. کہ تمہارے بچوں کی انتظام کے لیے تم اپنے بچوں کے لیے کوئی جگہ طے کرو, وہاں پر ایک مدرس ہم طے کریں گے, وہ پڑھانے آئیں گے. تو دوسرا ایک مدرسہ کھل گیا. ایسے کئی مدرسے فرانس میں طلبا کے بچوں کے, چھوٹے بچوں کے مدرسے قائم ہو گئے اور دین کی مدد کرنے والے بن گئے. اس میں بھائی میرا عزیز ہو, بنیادی چیز یہ ہے کہ جب اللہ کے بھروسے کسی کام کو کیا جاتا ہے, اللہ تعالیٰ اس کے لیے آسانیاں پیدا کر ہی دیتا ہے, لیکن شروع میں تو تھوڑا جھیلنا تو پڑتا ہے, ایسا نہیں ہے. اور ہم وہیں سے بھاگتے ہیں. ہمارا ایک بچہ کسی دیہات میں دس سال سے پڑھاتا ہے, دس سال سے, اور محنت کی اس نے, اور محنت کرتی ہوں نتائج وہ دیکھ رہا ہے, لیکن کوئی آ گیا کمیٹی میں سر پھرا بد اخلاق. اب اس نے ان کے سامنے بد اخلاق سے بات کی, کہ ہمارا نتیجہ تو تمہارا کام میں کام کرو چلو. ارے بھائی, دس سال کی محنت پہ تو پانی پھیر رہا ہے, برداشت کر, صبر کر, اپنے کام پہ لگا رہے. جب کام پہ لگا رہتا ہے تو پھر اس کا کام لوگوں کو سمجھاتا ہے, پھر پبلک سے اس کے ساتھ ہوتی ہے. پھر میرے دوستو, ان کمیٹیوں ممیٹیوں کی کوئی بات نہیں ہوتی, پھر پبلک ہوتی ساتھ. کیوں؟ کس کا کام ہے, اس کے اخلاق ہیں. یہ اپنی بستی کی دینی فکر کر رہا, تمہارے ذریعے جب لوگوں کو ایک چیز ملے گی تو جو چیز تم دے رہے ہو تو وہ تو زندگی کی بہت بڑی ضروری چیزیں ہیں. علم الہی ہے, دین دے رہے ہیں آپ, تو آپ کا دین دینا ان کے دلوں میں محبت پیدا کر دے گا. پھر یہی لوگ تمہارا ساتھ دیں گے. ہاں, لیکن صبر کرنا پڑتا ہے. دین کا کوئی کام بغیر صبر کے نہیں ہوتا، چاہے تبلیغ ہو چاہے تعلیم ہو، تعلیم میں یہی حال ہے. ہاں اس لیے میرے بھائی میرے عزیزو، سب سے پہلی نگاہ اللہ پر جائے گی، میرا اللہ ہے، اور انشاءاللہ پھر جب اللہ پر نگاہ جائے گی کوئی کام مشکل نہیں، کوئی کام سب آسان، اللہ کے لیے سب آسان ہے. ہاں اسی تبلیغ میں آپ دیکھو گے ہم لوگ پہلے زمینیں دیکھنے جاتے ہیں اجتماع کے لیے، ہم تو تقاض میں کون کا کون تیار ہے، ہم تیار ہے، اب تیار تو کیا کیا اس کے پاس ہے، اب تیاری تیار ہو کے اب جاتے ہیں زمینیں دیکھنا، یہ غیر مسلم کی زمین ہے.